بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پہ۔ السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ ناظرین، آج یہاں اسلامی جمہوریہ ایران میں 28 صفر رسول رحمت حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی رحلت اور آپ کے نواسے حضرت امام حسن مجتبیٰ علیہ الصلوۃ والسلام کی شہادت کا دن ہے۔ اس مناسبت سے ہم آپ کی خدمت میں تعزیت پیش کرتے ہیں۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir اور ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir۔ اور انداز جہاں میں آج ہماری گفتگو کا عنوان ہے پاکستان میں انتہا پسندی اور دہشت گردی۔ تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ ناظرین، پاکستان میں گزشتہ دنوں دہشت گردانہ حملوں اور شیعہ مسلمانوں کی ٹارگٹ کلنگ میں شدت اور وسعت کا مشاہدہ کیا گیا۔ کراچی میں مجلس وحدت المسلمین کے رہنما مرزا یوسف کے کارواں پر حملہ کیا گیا، جس میں مولانا موصوف کو خدا نے بچا لیا، لیکن اسمبلی میں ان کے دو محافظ شہید ہو گئے۔ اس کے بعد تنظیم کے دو کارکنوں کو شہید کر دیا گیا۔ ادھر راول پنڈی میں پیر کو ایک بار پھر ایک امام بارگاہ اور مسجد پر حملہ کیا گیا، جس میں دو پولیس اہلکار مارے گئے۔ اس کے علاوہ راول پنڈی میں شیعہ مسلمانوں کے خلاف پولیس اور سیکیورٹی اہلکاروں کی یک طرفہ کاروائی جاری رہنے کی بھی رپورٹ موصول ہوئی ہے۔ بتایا گیا ہے کہ شہر اور اس کے مضافات کے شیعہ مسلمانوں کو پولیس تشدد کا نشانہ بنا رہی ہے، انہیں وسیع پیمانے پر ہراساں کیا جا رہا ہے، شیعہ نوجوانوں کی یک طرفہ گرفتاری عمل میں لائی جا رہی ہے، اور بعض رپورٹوں میں یہاں تک بتایا گیا ہے کہ پولیس نے لوگوں کے گھروں میں گھس کے خواتین کو بھی زد و کوب کیا ہے۔ راول پنڈی کے شیعہ مسلمانوں کا کہنا ہے کہ یہ سب کچھ پنجاب حکومت کی ایما پر کیا جا رہا ہے اور اس کے خلاف کوئی سنوائی بھی نہیں ہو رہی ہے۔ آج کے پروگرام میں ہم اس بات کا جائزہ لیں گے کہ شیعہ مسلمانوں کے خلاف دہشت گردی میں شدت اور وسعت کی وجوہات کیا ہیں۔ دہشت گردانہ حملوں کی مذمت تو سبھی کرتے ہیں، تو پھر دہشت گردوں کے خلاف مناسب کاروائی میں رکاوٹ کیا ہے؟ راول پنڈی میں شیعہ مسلمانوں کو کس بات کی سزا دی جا رہی ہے؟ پولیس اور حکومت کے سیکیورٹی ادارے ظلم کر رہے ہیں اور اس کے خلاف سنوائی بھی نہیں ہو رہی ہے۔ وہ کون سے مفادات ہیں جو شیعہ مسلمانوں کی فریاد حکام تک پہنچنے میں رکاوٹ بنے ہوئے ہیں؟ شیعہ مسلمانوں کے بعض حلقے اب یہ کہنے لگے ہیں کہ ان کے ملک کو ان کے لیے غیر محفوظ بنانے کی سازش پر عمل کیا جا رہا ہے۔ اگر یہ سچ ہے تو حکومتی اداروں کو اس کا ادراک ہے یا نہیں، اور اگر ادراک ہے تو پھر سنجیدگی سے اس کا نوٹس لینا چاہیے، ایسا کیوں نہیں کیا جا رہا ہے؟ اس سے عالمی سطح پر پاکستان کی شبیہ یقیناً خراب ہوگی۔ پنجاب حکومت میں اگر کچھ ناپسندیدہ عناصر ہیں جنہیں پاکستان کی شبیہ اور قوم کی یکجہتی کی فکر نہیں ہے، تو پھر مرکزی حکومت کی جانب سے نوٹس لینے میں کیا معنی ہے؟ اور سب سے بڑھ کر یہ کہ اگر پاکستان میں شیعہ مسلمانوں کو یہ احساس ہو گیا کہ وہ یہاں محفوظ نہیں ہیں، تو اس کے نتائج کیا نکلیں گے؟ اس موضوع پر گفتگو کے لیے آج ہم نے اپنے اسلام آباد اسٹوڈیو میں آنے کی دعوت دی ہے مجلس وحدت المسلمین پاکستان کے مرکزی رہنما علامہ امین شہیدی کو۔ لندن اسٹوڈیو سے پروگرام میں شریک کیا جائے گا برصغیر کے ممتاز دانشور ڈاکٹر علی جعفر زیدی کو، اور کراچی سے بحث میں حصہ لیں گے ممتاز تجزیہ نگار عرفان علی۔ تو چلتے ہیں لندن اسٹوڈیو، جہاں اس وقت برصغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر علی جعفر زیدی موجود ہیں، ان سے گفتگو کا آغاز کرتے ہیں۔ زیدی صاحب، السلام علیکم۔
جی وعلیکم السلام۔
زیدی صاحب، پاکستان میں حالیہ دنوں میں ایک بار پھر شیعہ مسلمانوں کے خلاف دہشت گردانہ حملوں اور ٹارگٹ کلنگ کا سلسلہ تیز ہو گیا ہے، عوامل کیا ہیں اس کے؟
جی، یہ پاکستان کے جو واقعات ہیں اس کو آئسولیشن میں میں نہیں دیکھتا، یہ بین الاقوامی سازش ہے جو کہ جس کے بارے میں ابھی ریسنٹلی سنڈے کو انڈیپینڈنٹ میں بہت ہی اسٹرانگلی ورڈڈ آرٹیکل آیا پیٹرک آئرش رائٹر ہیں ان کا، اور اس میں انہوں نے کس طرح یہ پوری تفصیل سے ایکسپلین کیا ہے کہ کس طرح سے جو عرب منارکس ہیں، سعودی عرب جن کو لیڈ کرتا ہے، وہ کس طرح سے اس کلیش، جو سیکٹیرین کلیشز ہیں پوری مسلم ورلڈ میں، اس کو وہ کس طرح سے فائنانس کر رہے ہیں، اور کہاں کہاں انہوں نے اپنی چھوٹی چھوٹی بڑی بڑی تنظیموں کے ذریعے شیعوں کے خلاف ٹریننگ، اسلحہ اور ٹارگیٹ کلنگ کا پورا ایک پلان ہے، اور وہ پلان بڑھتا جا رہا ہے، اس میں اضافہ ہو رہا ہے اس کلنگ میں. تو یہ تفصیلات ابھی سنڈے کا جو انڈیپینڈنٹ ہے اس میں پہلی بار مغرب میں بہت ہی کھل کر کسی نے اس کی وضاحت کی ہے. اب آتے ہیں پاکستان. پاکستان کے جو حکمران ہیں یہ سب دنیا جانتی ہے، پاکستان میں بالخصوص سبھی جانتے ہیں کہ ان کے تانے بانے سعودی عرب سے ملتے ہیں، اور سعودی عرب آبویسلی امریکہ کی پشت پناہی اس کو حاصل ہے، اور پاکستان میں جو کلیش آف سیولائزیشن کی ابتدا ہوئی تھی سیمول ہنٹنگٹن کی کتاب سے، اب وہ کلیش آف سیکٹیرین کی طرف بات آ گئی ہے، کیونکہ کلیش آف سیولائزیشن امریکی سامراج کے گلے پڑ گیا اور دنیا میں ریسسٹنس ہوئی اور بات آگے چلی اور وہ معاملات حاصل نہیں ہو پائے جو کہ امریکہ حاصل کرنا چاہتا تھا. ریسسٹنس ہوئی ہے عراق میں، سیریا میں بالخصوص، اور روس نے جس طریقے سے سٹینڈ لیا تو اس کے بعد، اور پھر اب جو ریسنٹ ڈیولپمنٹ ہوئی ہے جس میں امریکہ اور ایران کے درمیان ایک تعلقات کی راہ استوار ہوئی ہے، اس کے نتیجے میں سعودی عرب نے ناخوشگواری کا اظہار کیا، ناراض. یعنی عرب ورلڈ میں دو ملک ہیں جنہوں نے شدید رد عمل کا اظہار کیا تھا، ایک سعودی عرب اور ایک اسرائیل، اور یہ دونوں ممالک سب جانتے ہیں کہ کس طرح سے کریٹ کیے گئے تھے، ابن سعود نے کس طریقے سے روزویلٹ کے ساتھ کوئنزی جو وار شپ تھا اس پہ ان کا ایگریمنٹ ہوا تھا، اور اسی طرح اسرائیل جس طرح کریٹ ہوا. تو یہ انٹر لنکڈ ہے، اور یہ دہشت گردی جو کریٹ کی گئی ہے اس میں پاکستان کی حکمران پارٹی اور بالخصوص جو پنجاب ہے، سنا ہے وہاں تو جو ان کے وزیر ہیں رانا ثناء اللہ، وہ تو جا کے دہشت گردوں کو چھڑا کر لے آتے ہیں، اور وہاں پر جو ظلم ہے وہ اب نارتھ سے نیچے تک آ گیا، اور پنڈی میں اور باقی نیچے تک جانے کا لگتا ہے کہ ان کا ارادہ اور پروگرامز ہیں، اس لیے کہ جو وہاں پنیری پلتی ہے پورے نارتھ ویسٹ میں، جو مدرسے کھلے ہوئے ہیں جہاں سے ہزاروں کی تعداد میں یہ دہشت گرد، یہ فیکٹریاں بنی ہوئی ہیں مدرسے جو ہیں، وہاں سے وہ پیدا ہوتے ہیں، پھر ان کو نہ صرف ملک میں بلکہ شام میں بھی، اور جہاں جہاں ان کو ضرورت ہوتی ہے وہاں وہ پہنچتے ہیں، اور یہ جو بم باندھ کر کا جو جنت میں جانے کا معاملہ ہے اس پہ وہ عمل کرتے ہیں، چھوٹے چھوٹے بچوں کو ٹریننگ دی جاتی ہے. تو یہ ایک پنیری کیمپ ہے، جو پنیری ہے جہاں سے وہ اپنی ریکروٹ کرنے کی جگہیں بن گئی ہیں، بلکہ افسوس یہ ہے کہ پنجاب میں جو صدرن پنجاب ہے وہاں بھی یہ بڑھتا جا رہا ہے، اور حکومت کی سرپرستی میں سب کچھ ہوتا ہے. دیکھیے وہاں جو یہ تبلیغی اجتماع ہے، یہ لاکھوں کی تعداد میں لوگ آتے ہیں، وہاں سے یہ بھرتی کرنے کی جگہ بنتی ہے، اس پہ حکومت کی سرپرستی میں یہ ہوتا ہے، اور حکومت انوالو ہے. بدقسمتی سے یہ کہنا پڑتا ہے کہ حکومت کے انٹرسٹ پاکستان میں کم ہیں، باہر زیادہ ہیں، اور باہر کے مفادات کا تحفظ اس وقت، پہلی حکومت بھی کرتی رہی لیکن جس اریانی کے ساتھ، سعودی عرب کے مفادات کا تحفظ یہ حکومت کر رہی ہے، یہ پہلے اس طرح نظر نہیں آیا تھا. ابھی ریسنٹلی ایک کتاب بھی آئی ہے، امریکن رائٹر ہے اس کی، اور اس میں یہ پورا نقشہ بنایا گیا ہے، بتایا گیا ہے کہ کس طرح سے پاکستان کو ایک سنی سٹیٹ بنانے کا پورا منصوبہ ہے، اور یہ منصوبہ اس پہ یہ جو عمل یہ اس وقت جو وہاں دہشت گردی میں اضافہ ہوا اس کی ایک تو یہ وجوہات ہیں کہ ایران اور امریکہ کے درمیان ایک اچھے تعلق کی راہ استوار ہوئی ہے، دوسرا اس علاقے کو پاکستان کو بالخصوص اور اوپر
جی
نارتھ ویسٹ کو ایک سنی یعنی ہب بنانے کی کوشش کی جا رہی ہے، اور پاکستان کو ایک سلفی ایک وہابی ریاست کی شکل دی جانے کی کوشش ہو
بہت
رہی ہے.
بہت
یہ ہوگا تو نہیں آئی ایم شیور،
جی
لیکن کوشش یہ ہو رہی ہے.
شکریہ جناب زیدی صاحب، شکریہ. اور ناظرین چلتے ہیں اسلام آباد، جہاں ہمارے اسٹوڈیو میں اس وقت مجلس وحدت المسلمین کے ڈپٹی سیکرٹری جنرل علامہ امین شہیدی صاحب موجود ہیں. شہیدی صاحب السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
جناب پاکستان میں ان دنوں شیعہ علماء اور رہنماؤں کو دہشت گردانہ حملوں میں ٹارگیٹ کرنے کے واقعات میں کچھ تیزی آ گئی ہے، اسی کے ساتھ مذہبی مقامات پر بھی حملے کیے جا رہے ہیں. لاہور سے کراچی تک کئی واقعات رونما ہو چکے ہیں. ان حملوں کے ذمہ داروں کے خلاف اب تک کیا کاروائی کی گئی ہے؟
بسم اللہ الرحمن الرحیم. دیکھیں یہ حملے آج کے نہیں ہیں، بلکہ گزشتہ تقریباً 3 دہائیوں سے مسلسل اس طرح کے حملے ہوتے رہے، شیعہ اور سنی دونوں کے مقدس مقامات کو بھی، نمازوں کو، اجتماعات کو، میلاد کو، جلوسوں کو، عزاداری کو، مجالس کو نشانہ بنایا جاتا رہا. بنیادی طور پر بریلوی مسلک کے مسلمان اور شیعہ مسلک کے مسلمان ہمیشہ ان دہشت گردوں کے نشانے پر رہے ہیں، اور انہی کے اجتماعات ان کے نشانے پر رہے، اور ان کے ساتھ ساتھ پھر وہ معتدل دیوبندی شخصیات جنہوں نے اس طرح کی کاروائیوں کی ہمیشہ مذمت کی، مخالفت کی اور ان کو غیر اسلامی اور غیر شرعی قرار دیا، ایسے لوگ بھی ہمیشہ ان لوگوں کے نشانے پر رہے. بنیادی بات یہ ہے کہ پاکستان کے اندر جب بھی اس طرح کی کوئی آگ بھڑکتی ہے تو اس کے ڈانڈے اور اس کے ریشے، اس کی بنیادیں کہیں اور ہمیں نظر آتی ہیں. اس وقت آپ جانتے ہیں کہ سیریا کے اندر ان دہشت گردوں کو بہت زبردست مار پڑی ہے، اور تکفیریوں کو اور خصوصاً سلفیوں کو جس طرح کی ہزیمت اٹھانی پڑی، جس طرح کی ذلت کا سامنا کرنا پڑا، اس نے انہیں مجبور کیا کہ اس کا بدلہ وہ کہیں اور لیں. تو ان کے لیے جو سافٹ علاقہ تھا وہ پاکستان تھا. اگرچہ یہاں پر ایک عرصے سے اس طرح کی کاروائیاں جاری ہیں، لیکن جب سے سیریا کے اندر یہ صورتحال رہی اور اس طرح کی نئی صورتحال پیش آئی ہے، اس کے بعد پاکستان میں اس عمل کو تیز سے تیز تر کر دیا گیا. محرم الحرام کے مہینے میں بھی کوشش یہ کی گئی کہ کسی طرح سے محرم کے پرامن عبادی اور اجتماعی جلوسوں کو، عزاداری کے جلوسوں کو نشانہ بنایا جائے. اس حوالے سے وہ دہشت گرد گروپس یا وہ جماعتیں جن پر ان کی دہشت گردانہ کاروائیوں کی وجہ سے، ان کی قتل و غارت گری کی وجہ سے اسٹیٹ نے کئی سال پہلے پابندی لگا دی اور کہا کہ یہ اینٹی اسٹیٹ ہیں اور ان پر پابندی لگنی چاہیے، انہی کو دوبارہ کھلا میدان دے دیا گیا، اور انہوں نے آ کر پارا چنار سے لے کر کراچی تک اور کوئٹہ سے لے کر گلگت بلتستان تک یہ بازار گرم کرنے کی کوشش کی. اور محرم چونکہ حساس مہینہ ہوتا ہے،
جی،
اس لیے کہ پوری شیعہ قوم اور اہل سنت برادری امام حسین علیہ الصلوۃ والسلام اور کربلا والوں کی یاد میں محفلوں کا انعقاد کرتے ہیں، عزاداری کا انعقاد کرتے ہیں، مجالس کا انعقاد کرتے ہیں، تو ایسے موقع پر نفرت کی آگ بھڑکانا نسبتاً آسان ہوتا ہے، اور یہی کام انہوں نے کیا اور نفرت کی آگ بھڑکانے کی کوشش کی. اور اسی کی ایک کڑی تھی جو پنڈی کا واقعہ ہوا،
جی،
جس میں ان کے لیے بھی ایک ٹیسٹ کیس تھا اور باقی مسلمانوں کے لیے، متاثرہ مسلمانوں کے لیے بھی ایک ٹیسٹ کیس تھا. لیکن الحمدللہ اس پنڈی کے واقعے نے یہ ثابت کر دیا کہ دہشت گردوں کا کوئی مستقبل نہیں ہے، عوام دہشت گردوں کے ساتھ نہیں ہے. دہشت گردی کی اس طرح کی کاروائیاں چاہے کہیں پر بھی ہوں اور جتنی بھی ہوں، اس سے نہ صرف یہ کہ عوام خوفزدہ نہیں ہے، بلکہ دہشت گردی کی ان کاروائیوں کی وجہ سے عوام زیادہ ولولے، زیادہ ایمان، زیادہ جذبے اور زیادہ قوت کے ساتھ میدان میں آنے کے لیے تیار ہے.
جی
ابھی کل اور پرسوں میں
جی
آپ نے شاید دیکھا ہو کہ کل کراچی کے اندر ایک بڑا واقعہ ہوا.
جی
ہمارے وہ کینڈیڈیٹس جو بلدیاتی الیکشن میں حصہ لینے کے لیے جنہوں نے اپنے نامینیشن پیپرز جمع کروا دیے تھے
جی
ان کو ہم نے تقریباً 90 علاقوں میں اپنے کینڈیڈیٹس کھڑے کیے ہیں, تو ان کو دھمکیاں مسلسل مل رہی تھیں, اور وہ دھمکیاں کسی اور کی طرف سے نہیں بلکہ اس جماعت کی طرف سے مل رہی تھیں جس کا تعلق کسی مذہبی اس سے نہیں ہے بلکہ ایک لسانی گروہ ہے جو ہمیشہ دہشت گردی کی کاروائیاں کرتا رہا ہے خصوصاً کراچی کے اندر, ان کی طرف سے مل رہی تھیں. اس وقت جو ہے ہم دیکھ رہے ہیں کہ پاکستان کے اندر دو گروپس شدت کے ساتھ پاکستان کے امن کو تہ و بالا کرنے کے لیے پوری قوت استعمال کر رہے ہیں. ایک وہی تکفیری گروہ ہے جس کے اندر مختلف دھوکہ کھائے ہوئے لوگ آ چکے ہیں, اور ان کی سادگی اور ان کی کم علمی یا لا علمی سے یہ دہشت گرد فائدہ اٹھاتے ہیں, اور انہیں جنت کی لالچ اور جنت کی تما میں اس بات پر آمادہ کرتے ہیں کہ وہ بے گناہ انسانوں کا خون بہائیں اور معاشرے کے امن کو تہ و بالا کریں. اور دوسری طرف وہ لسانی گروپ ہے جو ایک عرصے سے کراچی کے اندر قابض ہے اور کراچی کے عوام کی زندگی کو جس نے تباہ و برباد کر دیا ہے, اور کسی بھی طرح سے وہ اس بات کی اجازت دینے کے لیے تیار نہیں ہے کہ عوام اپنے نمائندے خود چنیں. لہٰذا ان دونوں کی طرف سے جو کاروائیاں ہو رہی ہیں, کل دن میں راولپنڈی کے اندر اس دہشت گرد گروپ نے اور مذہبی گروپ نے کاروائی کی مسجد قصر شبیر میں, اور کراچی کے اندر لسانی گروپ نے کاروائی کی, اور دونوں کے نتیجے میں ہمارے 6 جوان عزادار اور عزاداری کے محافظ جامع شہادت نوش کر کے اللہ کی بارگاہ میں پہنچ گئے. ہم یہ سمجھتے ہیں کہ یہ سلسلہ جب تک عزاداری کا سلسلہ جاری رہے گا یہ سلسلہ بھی جاری رہے گا, اس لیے کہ دشمن کا جو اصل مقصد ہے وہ عزاداری کو ختم کرنا ہے, دشمن کا اصل مقصد تشیع کو نشانہ بنانا ہے, تشیع کی آئیڈیالوجی کو نشانہ بنانا ہے. یہ جو قرن اور یہ جو صدی ہے یہ تشیع کی فتح کی اور غلبے کی صدی ہے. اس صدی میں انقلاب اسلامی نے اپنا پورا زور دکھایا اور اپنا اثر دکھایا ہے پوری دنیا میں. لبنان کی صورتحال آپ کے سامنے ہے, ایک چھوٹی سی آبادی نے اسرائیل کو بھی اور ساتھ کے عرب خطوں میں موجود ان دہشت گردوں کو بھی بھرپور شکست دی, اور اسی طرح سے یمن میں وہ شکست کھا چکے ہیں, بحرین میں وہ شکست کھا رہے ہیں, اور سیریا کے اندر وہ شکست کھا چکے ہیں, اور اس شکست کے پیچھے وہ افکار ہیں جن کو امام خمینی نے مکتب علوی سے اخذ کر کے انسانی معاشرے کے سامنے پیش کیا تھا کہ مکتب علوی اور مکتب اہل البیت وہ مکتب ہے جو انسانوں کی نجات کا ضامن بھی ہے, سربلند اور عزت مند زندگی کا ضامن بھی ہے. اور یہی مکتب اور یہی آئیڈیالوجی ہے جس کی وجہ سے وہ سلاطین, وہ شاہ اور وہ حکومتیں جن کی عوامی بنیادیں نہیں ہیں بلکہ وہ بزور طاقت, بزور فوج اور بزور ڈکٹیٹرشپ اپنی عوام پر اور اپنے ممالک پر مسلط ہیں, ان کی حیات تنگ ہو جاتی ہے جب وہ یہ دیکھتے ہیں کہ ایک ایسی پاکیزہ آئیڈیالوجی کے نتیجے میں عوامی حکومت اگر آ جائے تو پھر ایسے لوگوں کی حکومتوں کا خاتمہ ہونا یقینی ہو جاتا ہے. یہ جو آپ کو عرب ممالک کے اندر بیداری کی تحریک نظر آتی ہے, اس بیداری کی تحریک کو روکنے کے لیے فرقواریت کا رخ دینا ایک ضروری امر تھا جس پر یہ عرب ممالک اور خصوصاً سعودی عرب اس کو عملی جامہ پہنا رہا ہے اور اس کو وہ رخ دے رہا ہے. اس وقت آپ نے گزشتہ ہفتے شاید دیکھا ہو اور سنا ہو کہ سعودی سفیر نے یہ کہا تھا کہ ہم خود ان لوگوں سے نپٹیں گے, اور خصوصاً ایران کی طرف اس نے اشارہ بھی کیا تھا. تو اس وقت اسرائیل, امریکہ اور سعودیوں کا ہدف ایک ہی ہے, اور وہ ہدف یہی ہے کہ پوری دنیا کے اندر یہ جو اسلام کی پاکیزہ ترین تحریک اٹھ رہی ہے اور ہر مسلمان کو یہ احساس ہو رہا ہے کہ ہم نے زمین کے اوپر خلافت الہیہ کے نفاذ کے لیے جد و جہد کرنی ہے اور ہر طاغوت کے مقابلے میں کھڑے ہونا ہے, اس جذبے, اس ولولے, اس آئیڈیالوجی اور اس عقیدے کو پامال کرنے کے لیے جو بہترین رستہ ان کو سمجھ آتا ہے وہ فرقواریت کا فروغ ہے اور لوگوں کو مسلکی اختلافات میں الجھانا ہے.
بہت بہت شکریہ.
میں سمجھتا ہوں کہ پاکستان کے اندر اس پورے واقعے میں الحمدللہ وہ ناکام رہے, خصوصاً پنڈی کے واقعے کے نتیجے میں جو انہوں نے پورے ملک کو نفرت اور دہشت گردی کا شکار کرنے کی کوشش کی, اس میں جو پاکستان کے مدبر اور متحمل مزاج معتدل علماء کرام تھے انہوں نے اپنا بھرپور کردار ادا کیا, اور دہشت گردوں کی اس طرح کی تمام تر کاروائیوں کو ان کی اس مدبرانہ فکر نے ناکام بنا دیا, اور اس کے نتیجے میں مختلف اوقات میں مختلف جگہوں میں شیعہ سنی بریلوی اور معتدل دیوبندی حتیٰ اہل حدیث یہ سب کٹھے ہوئے اور کٹھے ہو کر شدت پسندی اور دہشت گردی کے مقابلے میں انہوں نے اپنے واضح موقف کا اعلان کیا, جس کا نتیجہ یہ ہے کہ وہ اب ٹارگٹ کلنگ پر اور بم دھماکوں پر تو اتر آئے ہیں لیکن عوام کے اندر ان کی پذیرائی اور ان کی بنیادیں کھوکھلی ہوتی جا رہی ہیں اور کمزور ہوتی جا رہی ہیں.
بہت بہت شکریہ جناب. ہم دوبارہ آپ کی طرف آئیں گے, اور ناظرین چلتے ہیں کراچی جہاں ممتاز تجزیہ نگار عرفان علی صاحب موجود ہیں. عرفان علی صاحب, پاکستان میں جو انتہا پسندانہ دہشت گردی کے جو واقعات ان دنوں رونما ہوئے ہیں گزشتہ دو تین دن کے اندر, آپ کے خیال میں ان کے پیچھے کون سے عوامل اور محرکات کار فرما ہیں؟
دیکھیں کہ جیسے کہ مولانا امین شہیدی صاحب نے اس میں بہت ساری وضاحت کر چکے ہیں کہ وہ کون کون سے عوامل ہیں. میں اس کے جو پس منظر میں بیان کر دوں کہ جو چیز ہوئی ہے تو یہ
جی جناب جی آپ کی آواز آ رہی ہے عرفان علی صاحب.
یہ جو چیز ہوئی ہے کہ کراچی کا ایشو پاکستان کے دوسرے جو حصوں سے ذرا مختلف ہے.
جی
اور جی جی آواز آ رہی ہے, میں اسی اس میں تھا کہ شاید میری آواز نہ جا رہی ہو. میں یہ بتانا چاہ رہا تھا کہ جو چیز جو ہے پاکستان میں ہو رہی ہے وہ اس کو جو ہے آپ اس میں دیکھیں گے کہ ایران میں جو ہے انقلاب اسلامی آیا, اس کے بعد سے جو ہے چیزیں مطلب جو ہے وہ خراب ہونا شروع ہوئی تھی, اور جو ہے ایران کے اسلامی انقلاب سے خوف زدہ جو ملک تھے انہوں نے جو ہے مطلب پورے شیعوں کو اسٹڈی کیا ہے. پوری جو ہے 20ویں صدی تھی آپ کی, اس میں جو ہے شیعوں کا تحریک مشروطہ کا کردار ہے, قاچاری دور حکومت میں تحریک تمباکو کا جو ہے ایک جو ہے ریولٹ تھا جو مطلب جو ہے خود جو ہے شیعہ بادشاہ تھا اس کے اگینسٹ میں گئی یہ بات, اور پھر جو ہے عراق میں آپ نے برطانوی سامراج کے خلاف جو ہے شیعہ مرجعیت کا کردار دیکھا, پھر جو ہے مصدق کے دور میں بھی جو ہے وہ آئینی جو تحریک تھی وہاں کی جمہوری تحریک تھی اس میں اسلامی علماء کا کردار تھا, پھر رضا شاہ پہلوی کا دور جو تھا دوسرے دوم کا اس میں امام خمینی کی قیادت و رہبری تا آن کے اسلامی انقلاب ایران کی کامیابی, اور اس کے فوراً بعد کے جو عوامل ہیں وہ ساری چیزیں جو آپ ایک ترتیب سے کرونولوجیکل آرڈر میں سیکوینس میں رکھ کے دیکھیں گے تو مطلب اس سے جو دنیا میں جو ایک آرڈر جو قائم کیا گیا تھا سامراج کی طرف سے, فرانسیسی سامراج بھی رہا, اٹلی بھی سامراج تھا, برطانوی سامراج تھا, اور جو ان کا جو جانشین جو ہے برطانوی سامراج مین سامراج تھا, اور ان کا جو جانشین ہوا وہ امریکہ ہوا. اس امریکہ کو جس ذلت و خواری کے ساتھ ایران سے نکلنا پڑا, ایران میں اس کے سفارت خانے جو جاسوسی کا اڈا تھا اس کو پکڑا گیا, پھر جو ہے آپ نے یہ دیکھا کہ فلسطین کا جو ہے وہاں پہ سفارت خانہ فوراً کھول دیا گیا, اسرائیلی سفارت خانے میں فلسطین کا سفارت خانہ کھولا گیا اور اس کو بند کر دیا گیا جو صہیونی سفارت خانہ تھا وہاں پر. پھر یہ آپ نے دیکھا کہ خالد اسلام بولی جو کہ ایک سنی مسلمان تھے مصری جنہوں نے انور سادات کو قتل کیا تھا, ان کے نام سے ایران میں ایک سڑک بنا دی گئی. مطلب شیعوں کی یہ جو پیش قدمی ہے انقلاب سے پہلے اور انقلاب کے بعد, پوری 20ویں صدی کو دیکھ لیں آپ, جواہر لال الدین افغانی صاحب سے شروع کر لیں, تو یہ انقلاب کی کامیابی کے بعد کے جو بات چیزیں میں جو ذکر کر رہا ہوں, بیروت میں آپ دیکھیں کہ جو فرانسیسی اور جو ہے امریکی فوجی اڈوں کو تباہ کیا گیا, وہاں سے ان کی جو ہے فوجی موجودگی ختم کرنے میں وہ چیز کار فرما رہی. پھر جو آپ نے یہ دیکھا کہ بیروت میں سی آئی اے کے اسٹیشن چیف کو بھی اغوا کیا گیا, اور پھر جو ہے مطلب یہ لبنان میں حزب اللہ ابھر کے سامنے آئی, یہ شیعہ جو قیادت و رہبری اور مرجعیت کی وجہ سے جو یہ چیزیں سامنے آئی, شیطان رشدی کے خلاف فتویٰ سامنے آیا इराक ईरान जंग भी जो है उस पर मुसलत की गई, तो ये एक पूरा जो है एक शिया जो है एक्टिविज्म या जो है शिया रिवाइवल नजर आया। तो जो अमेरिका में बैठे हुए स्कॉलर्स हैं जो कि जिन्होंने दफ्तर खारजा में काम किया है, वली नसर जैसे लोग हैं जिन्होंने शिया रिवाइवल लिखी, या ओलिवर रॉय जैसे लोग हैं, या दिलीप हायरो जैसे लोग हैं, उन्होंने भी मतलब इस मौजू पे मशीक उस्ता की सियासत पे जब कदम उठाया है और मुस्लिम दुनिया की सियासत या हालात पर जो है बात की है, तो उसमें इस शिया रिवाइवल को नोट किया है। तो वो जब ये देख रहे हैं कि मुस्तकिल जो है शियों के मिजाज में साम्राज्य दुश्मनी है, इस्तकबार दुश्मनी है, और उनकी मरकजियत जो है वो मरजियत या विलायत फकीह वो कायम दायम है और वो उसको जो है ओबे करते हैं, इताअत करते हैं, तो उसकी वजह से जो मशरिक वसा में खासतौर पे जो उनका जो मफाद है इसराइल का तहफ्फुज़ वो खतरे में पड़ गया, क्योंकि इमाम खुमैनी ने आके यौमुल कुद्स बनाया। तो अब आपने फिर देखा कि जो है जिन्होंने जो ये सुन्नी इस्लाम का नारा लगाया उन्होंने किन के अजाइम पूरे किए। मसलन आप इसको बिल्कुल उसके उसमें पस मंजर में जाकर देख लें, बिल्कुल ही जो एक क्लियर कट के सुन्नी पहले इस्लाम के मफादात क्या होने चाहिए और फिर उस पर हमलावर कौन है, क्या शिया उस पर हमलावर हुए? नहीं, शिया उस पर हमलावर कभी भी नहीं हुए, ये एक जो है फैक्ट है। और जो है मैं अगर जो है इसको जो है वजाहत के साथ जो बयान कर दूं कि मतलब अगर सुन्नी खिलाफत राजदा चाहते हैं तो वो मदीने में कायम होनी है, वो सऊदी हुक्मरान जो है खिलाफत राजदा के मुखालिफ है। अगर मिस्र में एमनुस जवाहिरी मिस्र का है वो अफगानिस्तान में आकर बैठ गया, जाके मुर्सी की मदद करता, उन्होंने सबने मतलब जो है CIA और सऊदी एजेंसियों के एजेंट का एक किरदार अदा किया और जो है वो यहाँ पर आकर जो है अपने आवाम के इशूज से तवज्जो हटाने लगे और उन्होंने CIA मोसाद और जो है सऊदी इंटेलिजेंस एजेंसियों के उस पर हुक्म पर जो है काम किए। अभी आप जो है रिसेंट लगें कि वोल्गोग्राद जो रूस का शहर है जहाँ पे जो है हो रहा था ये ओलंपिक विंटर ओलंपिक्स, उसमें जो धमाका हुआ उससे अभी जो है पिछले महीने की भी बात है, प्रिंस बंदर सुल्तान ने पुतिन को धमकी दी थी कि चेचनिया में मेरे बच्चे हैं, अगर जो है तुम सीरिया के मसले पे मैं हमारा साथ दोगे तो हम अपने उन बच्चों को कह देंगे कि तुम्हारे खिलाफ दहशतगर्दी नहीं करे और विंटर ओलंपिक्स में तो गारंटी देंगे कि जो सिक्योरिटी उसकी हमारे जिम्मे। तो मतलब जो है ये खुली धमकियां दी जाती हैं और उसके बाद उस पर अमल किया जाता है। चीन में आप जो है शिनजांग जो इलाका है उसमें देख लें, उज्बेकिस्तान में देख लें, तो ये सिर्फ पाकिस्तान का इशू नहीं है। और अगर पाकिस्तान में अब्दुल्ला शाह गाजी के मजार पे या दाता गंजबख्श के मजार पे या बाबा फरीद पाक पतन के मजार पे या शाह बरी शाह सरकार जो है इस्लामाबाद वाले उनके मजार पे या रहमान बाबा जो पश्तों के अजीम शान शायर है उनके मजार पर अगर हमला किया गया है तो उससे पहले आप ये देखें हुजर इब्ने उदी जो सीरिया के अंदर है, जाफर तैयार जो है उर्दुन के अंदर उनका मजार है, या जो है जो आयमा मासूमीन के मजार आते हैं इराक के अंदर, उसको अगर आप देख लें कि उसको मिसमार करने वाली ये एक ही माइंडसेट है। तो ये जो चीज हो रही है मतलब सुन्नी इस्लाम में ये चीज नहीं थी, ये जो है अब रॉबर्ट फिस्क जैसा आदमी ये लिख रहा है कि ये जो है रिवायत शिकनी की तरफ जा रहे हैं, जबकि ये रिवायत शिकनी नहीं है, ये इब्ने तीमिया की पैरवी से शुरू है, मोहम्मद बिन अब्दुल वहाब नजदी जिसको बरतानवी साम्राज्य ने मतलब जो जन्म दिया, फिर लॉरेंस ऑफ अरबिया तक आप इधर अफगानिस्तान में आ जाएंगे, लेकिन वहां पर रहे तो ये मोहम्मद बिन अब्दुल वहाब नजदी ने जो जनरल बकी का हाल किया और आले सऊद ने जो किया जो खबरों को मिसमार किया मदारत मुकद्दसा को, ये मतलब एक बुनियाद रख दी गई है। और सऊदी अरब का और उनका जो आपस का किरदार है उसको रॉबर्ट बायर की किताब पढ़ लें या विलियम सिम्पसन की जो किताब है द प्रिंस उसमें पढ़ लें, जो मतलब जिन्होंने CIA के लिए काम किया या जिनके सऊदी शहजादों से करीबी ताल्लुकात है दोस्ताना, उन्होंने खुलकर इन मौजूदात पर लिखा है। ये पूरी एक ही माइंडसेट एक ही चैन है और ये सुन्नियों के नाम पर जो है इसराइली मफादात अमरीकी मफादात सऊदी मफादात जो बादशाहाना मफादात है उसको पूरा करने के लिए किया जा रहा है, ना कि कोई और चीज की जा रही है।
बहुत बहुत शुक्रिया इरफान अली साहब,
इसमें आपको
जी बहुत बहुत शुक्रिया जनाब। जैदी साहब, जनाब पाकिस्तान में जो कुछ हो रहा है अगर इसका ये तसलसल है आलमी सतह पर इस्लाम के खिलाफ जो साजिश की जा रही है तो ये तो ज़्यादा ख़तरनाक सूरत हाल है। हुकूमत के कुछ मफादात हो सकते हैं, वहाँ की सियासी पार्टियों के भी अपने मफादात हो सकते हैं, लेकिन वहाँ की सिविल सोसाइटी सहाफती बिरादरी दानिश्वर तबके पर इस ताल्लुक से वो उनके अंदर वो रद्द अमल नहीं नजर आ रहा है जो होना चाहिए इस साजिश पर, इसका क्या राज है?
जी इसका राज तो बहुत ये खुला राज है। पाकिस्तान में या दुनिया भर में जितनी भी NGOs हैं ये मगरिब की फाइनेंस्ड हैं और जब US AID के दफातर बंद हुए तो उसके बाद ये जिम्मेदारी एनजीओज को सौंप दी गई थी, और जब से एनजीओज जो हैं वो मगरबी इस्तेमार के मफादात का तहफ़ करती हैं, वहीं से उनकी फंडिंग होती है। जो चैनल्स हैं उसकी भी फंडिंग अगर आप इससे अंदाज़ा लगाएं कि इस वक्त अरब वर्ल्ड में जितने चैनल्स खुल गए हैं और खुल रहे हैं, और चूंकि मैं पाकिस्तान को आइसोलेशन में नहीं देखता, ये इंटरलिंक्ड है दुनिया के जो न्यू वर्ल्ड ऑर्डर के हवाले से या अमेरिका और सऊदी अरब के जो मफादात हैं मुस्लिम वर्ल्ड में, मैं उनको आपस में जोड़ कर देखता हूँ। तो जो मशरक़ वस्ता में दो चैनल तो आपके सामने होंगे, एक सफ़ा और एक वसील, ये दोनों के दोनों 24 घंटे शियों के ख़िलाफ़ मुसलसल, और ये पिछले 15-20 साल से जब से हमारे यहाँ ज़ियाउल हक़ ने काम शुरू किया, सिपाही सहाबा क्रिएट की और लिसानी दहशतगर्दी तंजीम जो थी वो भी क्रिएट की, तो यानी जब से ये टीवी पर मिडल ईस्ट में ये चैनल्स फाइनेंस्ड बाय सऊदीज चल रहे हैं। एक मुल्ला है जो जिसका नाम है नबीलुल अवादी, ये हजरत इनके कुछ 30-40 लाख फॉलोअर्स हैं, ये कुवैत के मौलवी हैं, और ये 24 घंटे मुसलसल शियों को काफिर, शियों को काबिल कत्ल करार देते रहते हैं। बयान ही पाकिस्तान में ये जो दहशतगर्दों का ग्रोह है ये आज से नहीं, ये इसकी तादाद बढ़ गई है, लेकिन ये उन्हीं सल्फीज और वाकई वो जो पहले ज़िक्र हुआ इब्ने तीमिया और अब्दुल वहाब और हमारे यहाँ शाह वलीउल्लाह और इस तरह की जो शख्सियात ने वहाँ ये नफ़रतें पैदा की वो बहुत महदूद थीं, लेकिन अब चूंकि मगरिब का फाइनेंस्ड मामला है, सऊदी अरब ट्रेनिंग देता है, वहाँ पर जो मौलवी हैं फजलुर रहमान हो या समीउल्लाह हो, इन सब के मदरसे बाहर के पैसों से चलते हैं, हुकूमत उनकी सरपरस्ती करती है, वहाँ से जो लोग ट्रेंड होते हैं वो इसराइल के, वो सीरिया के खिलाफ भी जाके इस्तेमाल होते हैं, और दुनिया में जहाँ जहाँ भी अमेरिका ने या नेटो ने अपनी फौजें उतारनी होती हैं वहाँ ये जाकर बम फोड़ते हैं, और अमेरिका पहुँच जाता है नेटो की फौजें लेकर के, जनाब यहाँ इस वक्त ज़रूरत है अमन की और हम अमन कायम करने, जमहूरियत कायम करने आए हैं। अब मिडल ईस्ट में वो मुल्क जहाँ पर शियों की तादादी जो तादाद है बहुत महदूद है, मसलन इजिप्ट में या ट्यूनिस में या लीबिया में, वो शिया हजरत सबसे ज़्यादा इस वक्त सेंसिटिव पोजीशन में हैं कि उनका तो कोई वाली वारिस ही नहीं है। अभी लास्ट वीक बेशुमार डॉक्टर्स को मार दिया गया शिया होने की बुनियाद पर, एक घराना था और एक छोटी सी आबादी में 40 अफराद बसते थे उनको, तो पूरी दुनिया में जो इस वक्त शिया हैं वो ज़ेरे अताब हैं, उनको टारगेट किया गया है, और जो क्लैश सेक्टेरियन क्रिएट किया गया वो बिल्कुल उसका एक मकसद है। देखिए जो कैपिटलिस्ट सोसाइटी है या साम्राज्य है उसको अपनी बका के लिए एक एनिमी चाहिए होता है। पहले उन्होंने क्रिएट किया था, सोवियत यूनियन था, जब डिसमेंबरमेंट हो गई उसके बाद उन्होंने फिर इस्लाम की क्लैश ऑफ सिविलाइजेशन की किताब के बाद उन्होंने इस्लाम को खड़ा किया, और उसके बाद जब मामला बहुत सा उन्होंने कहीं कामयाब नहीं हो पाए और नाकामियाँ हुई, तो अब वो मुस्लिम वर्ल्ड में उन्होंने ये क्लैश शुरू किया, और उस क्लैश की वजह यह है कि जब वो इराक में आए थे तो उनका ख्याल था कि वो कल नहीं तो परसों ईरान पहुंच जाएंगे, और उसके बाद जो कुंडलिसा राइस का नक्शा था कि हम मिडल ईस्ट का जो पॉलिटिकल मैप है उसको चेंज करेंगे वो नहीं हो सका, और फिर लेटली जो सीरिया में रेसिस्टेंस हुई है और अब तक हो रही है, तो उसके जवाब में जो प्रिंस बंदर है उसकी ज़बान से या उसके लहजे से अंदाज़ा हो जाता है कि इस वक्त सऊदी अरब किस कदर बोखलाया हुआ है, और उसकी बादशाहत आज नहीं तो कल, वो जवाल पजीर है, अंदर से उसको उसको ख़तरा है और अपनी सर्वाइवल के लिए उसने ये दहशतगर्द जगह जगह फैला रहा है। अमेरिका उसकी पुष्तपनाही कर रहा है, कतर उसके पीछे है और जो छोटे छोटे शयूख्स हैं ये भी उसके साथ शामिल हैं, लेकिन
बहुत
अल्टीमेट फतह अवाम की होती है और अवाम
इंशाल्लाह अवाम की
इनकी
होगी
दहशतगर्दी को कबूल करने को।
जी बहुत बहुत शुक्रिया जैदी साहब, बहुत बहुत शुक्रिया। जी अल्लामा शहीदी साहब, जनाब हमारे पास अब 4 मिनट का वक्त है। पाकिस्तान में बास तकफीरी ग्रोह हैं जो सरगर्म हैं और बड़ी आसानी से मुसलमानों के काफिर होने और उनके वाजिबुल कत्ल होने के फतवे सादिर करते हैं, जैसा कि दुनिया के दीगर इलाकों में हो रहा है। ये ग्रोह पाकिस्तान में कहाँ से आए हैं और उनकी फिक्री और माली सपोर्ट कहाँ से होती है?
देखिए, ये अजहर मिन अश-शम्स है, ये जनरल ज़ियाउल हक के दौर में सिपाह साहबा नाम की एक तंजीम की बुनियाद जंग की सरजमीन में रखी गई और इस तंजीम की बुनियाद रखने में सद्दाम हुसैन ने भी अपना रोल प्ले किया और भरपूर रोल प्ले किया। और उसके बाद जो उस वक्त की मार्शलाई और डिक्टेटरशिप थी, उस डिक्टेटर हुकूमत ने भी उसमें अपना पूरा सरमाया लगाया। जिस तरह से उन्होंने कराची के अंदर एक लिसानी तंजीम बनाई, वैसे ही उन्होंने बाकी इलाकों में मजहबी दहशतगर्दी को और मुनाफिरत को फ़रोग देने के लिए इस नाम से जमात बना डाली। लेकिन इस जमात को ज़ाहिर है जब इसने अपने काम का आगाज़ किया तो आहिस्ता आहिस्ता इनके फाइनेंसेस जो हैं वो मुख्तलिफ दुनिया के ममालिक से इनसे मिलते चले गए। अब तो बहुत सारे ममालिक हैं जो इनको फाइनेंस देते हैं, अब भी इनके लोगों की ट्रेनिंग हत्ता जनूबी अफ्रीका में होती है, यहाँ से ये लोग फंड्स लेने वहाँ पर पहुँच जाते हैं। और ये चीज़ ना हमारी एजेंसियों से छुपी हुई है ना हमारी हुकूमत से छुपी हुई है। हमारी मुश्किल ये है कि पाकिस्तान के जो इदारे हैं जो इस मुल्क के तहफ्फुज़ के ज़िम्मेदार हैं, वो भी इस मुल्क में अदल और इंसाफ की फराहमी की बजाय अपना उल्लू सीधा करने के लिए ऐसे ग्रुप्स के सरों पर हाथ रख देते हैं जो उनके बाज़ औक़ात मफादात को तहफ्फुज़ फराहम करें। गुज़श्ता इस पूरे अरसे में जहाँ पर पाकिस्तान के अंदर तालिबान तहरीक के नाम से दहशतगर्दों का एक जत्था पैदा हुआ और उन्होंने पूरे पाकिस्तान के अमन को तहोबाला कर दिया, वहीं पर उनकी मदद करने के लिए यही दहशतगर्द ग्रुप जिसको ज़ियाउल हक के ज़माने में पनपने का मौका मिला और बाहर की एजेंसियों और बाहर के ममालिक ने इनको फंड्स दिए और हमारी हुकूमतें भी उनके सरों पर हाथ रखती रहीं, इन्होंने उनको जवान फराहम किए, इन्होंने उनके लिए मैदान फराहम किया। अब भी ऐसी सूरत हाल हम देखते हैं कि तहरीक तालिबान में जो सबसे ज़्यादा शिद्दत पसंद हैं वो वही लोग हैं जो इन्हीं जमातों से और इन्हीं दहशतगर्द ग्रुपों से निकले हुए हैं। और इसमें किसी तरह का कोई शक और शुबह बाकी नहीं रहा कि इन लोगों के ताल्लुकात इंडियन रॉ से भी रहे, इनके ताल्लुकात सऊदियों से भी रहे, इनके ताल्लुकात इसराइलियों से भी रहे, इनके ताल्लुकात अमरीकियों से भी रहे। इन्होंने कभी भी अमरीकी मफादात को पाकिस्तान में नुकसान नहीं पहुंचाया, कभी भी इन्होंने मगरबी मफादात को पाकिस्तान में नुकसान नहीं पहुंचाया। अगर इन्होंने कभी नुकसान पहुंचाया है तो वो इस मुल्क के पुरअमन शहरियों को नुकसान पहुंचाया
जी।
अब हमारी जो गवर्नमेंट और हमारे जो इदारे हैं, इन इदारों की बदकिस्मती यह है कि इन इदारों के अंदर वो अनासर जो ज़ियाउल हक के दौर में वजूद में आ चुके थे उनके असरात अब भी मौजूद हैं और उन्हीं असरात की वजह से इन दहशतगर्द ग्रुपों की सरपरस्ती अब भी हो रही है। कल ही की बात है, एक ऑफिशियल मीटिंग में हमने ये मसला उठाया कि भाई अगर आइनी तौर पर एक ग्रुप अपनी दहशतगर्दाना कार्रवाइयों की वजह से पाकिस्तान के अंदर बैंड ग्रुप कहलाता है और बैंड जमात है तो उसका आईनी रास्ता क्या है, क्या उसको फालियत की काम करने की इजाजत होती है या नहीं आईन की रूह से? जवाब था नहीं होती। मैंने कहा फिर ये कौन सी आपकी ऐसी मजबूरी है जो आपको ये इजाजत नहीं देती कि आप इन दहशतगर्द ग्रुपों को रोक सकें, जबकि आपको मालूम है कि ये कातिल हैं, ये राहजन हैं, ये बेगुनाहों के खून में इनका पूरा वजूद आलूदा है, ये मजारात को निशाना बनाते रहे हैं, ये जुलूसों को मीलाद को निशाना बनाते रहे हैं, इनकी निगाह में शिया सुन्नी की तफरीक कोई नहीं है, जो भी इनको कबूल न करता हो वो काफिर है और वाजिबुल कत्ल है।
जी जी, बहुत बहुत शुक्रिया अल्लामा अमीन शहीदी साहब। इसी के साथ हम डॉक्टर अली जाफर जैदी और इरफान अली के भी शुक्रगुजार हैं। और जहां तक इस बात का सवाल है कि पाकिस्तान में ये ग्रोह अमरीकी और साम्राज्य मफाद को नुकसान नहीं पहुंचा रहा है, तो दुनिया में कहीं भी ये तकफीरी और वहाँ भी ग्रोह अमरीकी, इसराइली या साम्राज्य मफाद को नुकसान नहीं पहुंचाता है, ये सिर्फ मुसलमानों को नुकसान पहुंचाने के लिए वजूद में आया है। इसी के साथ अगले प्रोग्राम तक के लिए हम आपसे इजाज़त चाहते हैं। खुदा हाफिज़।